नमस्कार, कार्यक्रम वातावरण डबलीबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म नवीन लोइटेलको। यो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID र विश्व वन्यजन्तु कोष WWF को हरियो वन कार्यक्रमको सहयोगमा रेडियो सगरमाथाले उत्पादन गरेको हो। यो कार्यक्रम काठमाडौँमा रेडियो सगरमाथा FM 102.4 MHz लगायत रेडियो मैग्दी काली मैग्दी, हिमचुली FM पोखरा, रेडियो मर्स्याङ्दी लमजुङ र रेडियो गोर्खा गोर्खाबाट पनि सुन्न सक्नुहुन्छ। वातावरणसँग सम्बन्धित मुद्दामा केन्द्रित रहने यो कार्यक्रममा आज हामी उपत्यका बाहिरका सामुदायिक वनको अवस्थाका बारेमा केन्द्रित हुनेछौं। आज हामी लमजुङ र तनहुँमा रहेका सामुदायिक वनको अवस्था र जलवायु परिवर्तनका मुद्दामा उनीहरूको सचेततामा केन्द्रित रहेर छलफल गर्नेछौ। तर सुरुमा लमजुङबाट पत्रकार बेलिना थापाले पठाउनु भएको समाचार, सहकर्मी रोहित खतिवडाबाट।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले हरियो वन कार्यक्रम अन्तर्गत आयोजना गरेको दुई दिने रेड प्लस रणनीति विकासका लागि जिल्ला स्तरीय छलफल कार्यक्रम गएको शनिबार लमजुङ सदरमुकाम बेसी सहरमा सम्पन्न भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ लमजुङका अध्यक्ष खेम गुरुङको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य डोलकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा विभिन्न सामुदायिक वनका पदाधिकारी राजनीतिकर्मी गरी 30 जनाको सहभागिता रहेको थियो। दुई दिने गोष्ठीमा जलवायु परिवर्तन, रेड प्लस, नेपालमा रेड प्लसको तयारी, वन, कार्बन, बजारका बारेमा प्रशिक्षण दिइएको थियो। लमजुङ सदरमुकाम बेसी सहरमा जलवायु परिवर्तन सम्बन्धी एक दिने जिल्ला स्तरीय समन्वय बैठक शनिबार सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखा, तनहुँ, कास्की, गोरखा तथा जियो नेट प्रालीको संयुक्त आयोजना तथा USAID को आर्थिक सहयोगमा भएको कार्यक्रममा चितवन अन्नपूर्ण भूपरिधि हरियो वन कार्यक्रमले विद्यार्थीहरूको लागि जलवायु परिवर्तन सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका सचिव भोला पौडेल, रेडक्रसका यज्ञ प्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिल्ला जनस्वास्थ्यका प्रमुख राजेन्द्र घिमिरे, पोखरा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डाक्टर कृष्ण केसी, कास्की शाखाका गणेश कोइराला, रेडक्रस सभापति गणेश प्रसाद नेउपाने, जिल्ला स्थित विभिन्न दलका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक, सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो। बैठकमा पृथ्वीमा भइरहेको जलवायु परिवर्तन, मानिसका क्रियाकलाप, हरित गृह ग्यास, नेपालमा जलवायु परिवर्तनको स्थिति, कार्बन उत्सर्जन लगायतका विषयमा छलफल भएको थियो। छलफलबाट विद्यार्थीहरूका लागि जलवायु परिवर्तन सम्बन्धी चेतना अभिवृद्धि कार्यक्रम कास्कीका 80 विद्यालय र लमजुङ, तनहुँ र गोर्खाका 40-40 विद्यालयमा लागू गराउने निष्कर्ष भएको सामुदायिक वन उपभोक्ता महासंघका सचिव भोला पौडेलले बताउनुभयो।
भर्खरै हामीले लमजुङबाट पत्रकार बेलिना थापाले पठाउनु भएको समाचार प्रस्तुत गर्यौं, सहकर्मी रोहित खतिवडाबाट। वातावरण डबलीमा फेरि पनि प्रसंग लमजुङकै। आज हामीले लमजुङमा भइरहेको वन व्यवस्थापनमा आधारित कुराकानी गर्दैछौ। त्यहाँका पत्रकार युवराज श्रेष्ठसँग उहाँ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। श्रेष्ठजी नमस्कार।
नमस्कार।
लमजुङमा सामुदायिक वनहरू कतिको सचेत छन् जलवायु परिवर्तनको मुद्दामा?
लमजुङमा सामुदायिक वनहरू जलवायु परिवर्तनको मुद्दामा खासै धेरै सचेत नभए पनि अहिले पछिल्लो क्रम समयमा सचेतना फैलिँदै गएको छ। हरियो वन लगायतका कार्यक्रमहरूले जलवायु परिवर्तन बारे पर्ने असरहरूको बारेमा स्थानीय समुदायलाई जुन खालको एउटा सचेतना जोगाइराखेको छ विभिन्न सङ्घ संस्थाहरू लगायतै, त्यसले कारणले अहिले त्यसबारेमा लमजुङका सामुदायिक वन उपभोक्ता समितिहरूमा त्यसबारे सचेतना बढ्दै गएको छ र यसले जलवायु परिवर्तन न्यूनीकरणका लागि अग्रसर हुनका लागि र वन जङ्गलका लागि स्थानीय उपभोक्ताहरू पनि जागरूक बन्दै गएका छन्।
त्यहाँ वनहरूको अवस्था के छ?
अहिले लमजुङको 61 गाविस मध्ये 53 गाउँ विकास समितिहरूमा 300 भन्दा बढी सामुदायिक वनहरू छन् र अहिले पछिल्लो समयमा पनि समुदायमा वन हस्तान्तरण गर्ने क्रम बढ्दै गएको छ। लमजुङका सामुदायिक वनहरू जति पनि हस्तान्तरण भएका छन् ती वनहरूको अवस्था एकदमै राम्रो रहेको छ र लमजुङका विभिन्न सामुदायिक वनहरू जस्तै अब पुरानो हटिया सामुदायिक वन, तारको घाटको सामुदायिक वन लगायतका वनहरू राष्ट्रिय स्तरमा उत्कृष्ट भनेर विगतका वर्षहरूमा पुरस्कार पनि पाएको अवस्था हो र पछिल्लो समयमा जब जब स्थानीय समुदायमा वन हस्तान्तरण प्रक्रिया बढ्दै गएको छ, वन हस्तान्तरण भइसकेपछि सामुदायिक वन भइसकेपछि त्यसको संरक्षण धेरै भइराखेको छ र सरकारी अब वनको अवस्थामा हुँदा जुन खालको चाहिँ कदानहरू गरिन्थ्यो समुदायमा हस्तान्तरण भइसकेपछि संरक्षणमा बढी जोड दिएको छ।
यो संरक्षणमा बढी जोड दिएको छ भन्नुभयो तपाईँले, होइन, वन व्यवस्थापन र सुशासनका मुद्दामा चाहिँ के कस्ता कामहरू भइरहेका छन्? यहाँको जुन अनुभवमा के देखाएको छ? यहाँले जुन केही समयदेखि पत्रकारिता गर्दै हुनुहुन्छ।
सुशासनको मुद्दामा लमजुङका सामुदायिक वनहरू पारदर्शी नै भेटिएका छन्। यहाँ सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला शाखा लमजुङले पनि विभिन्न गाउँ गाउँमा पुगेर सुशासनको विषयमा त्यहाँका उपभोक्ता समितिहरूलाई जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिराखेको अवस्था छ भने जिल्ला वन कार्यालयले पनि हरेक जङ्गल वन वन पैदावारहरूबाट आउने आमदानी हिसाब खर्च सार्वजनिक गर्न र त्यसको पारदर्शिता अपनाउनलाई विभिन्न समयमा निर्देशनहरू जारी गर्ने र आफूले पनि सबै सामुदायिक वनबाट आमदानी हिसाब खर्चहरू माग्ने अवस्था भएको कारण यहाँका सामुदायिकहरू पारदर्शी छन् र सामुदायिक वन लमजुङमा रहेका जति पनि सामुदायिक वनहरू छन् तिनीहरूको आफ्नै विधि विधान छ। त्यो विधि विधान अनुसार समूहको भेला बैठकबाट मात्रै निर्णयहरू गरिने र कुनै पनि रुख कटन गर्न परेदेखि गर्नेदेखि संरक्षणका कार्यक्रमहरू पनि स्थानीय स्तरमा भेलाहरू बैठकहरूबाट नै गरिने भएको हुनाले सुशासनको मुद्दामा चाहिँ लमजुङका सामुदायिक वनहरू अगाडि नै छन् र यसको लागि सामुदायिक वन उपभोक्ता महासङ्घ लगायत र यसले सञ्चालन गरेको हरियो वन कार्यक्रम लगायतका विभिन्न संरक्षणमा लागेका सङ्घ संस्थाहरूले गरेको कार्यक्रमहरूको कारणले पनि अहिले पछिल्लो समय सुशासनको पक्षमा जनचेतना बढ्दै गएको छ र सामुदायिक वनले गरेका हरेक सामुदायिक वन उपभोक्ता समितिले आफूले गरेको क्रियाकलाप सार्वजनिक गर्दै आएका छन्।
यहाँ रेड प्लसको होइन त्यस्तै गरी कार्बन बजारको बारेमा त्यस्तो कुनै प्रशिक्षणहरू दिएको छ त्यतातिर?
यता रेड प्लसको बारेमा चाहिँ नेपाल आदिवासी जनजाति जलवायु परिवर्तन र रेड साझेदारी कार्यक्रम भनेर चाहिँ एक दुई ठाउँमा चाहिँ लागू भइराखेको छ लम्जुङमा, जसले चाहिँ रेड प्लस र चाहिँ कार्बनको बारेमा, कार्बन उत्सर्जनको बारेमा, जलवायु परिवर्तनले पार्ने, स्थानीयवासीले पार्ने असरको बारेमा र त्यसको अनुकूलन न्यूनीकरणको बारेमा त्यसले पनि काम गरिराखेको छ भने यता हरियो वन कार्यक्रमले पनि यसतर्फ केही कामहरू गरेको गर्ने तर्खरमा रहेको छ र रेड प्लस लगायतको विषयमा चाहिँ हरियो वनले पनि यहाँ लमजुङमा चाहिँ विभिन्न समयमा प्रशिक्षणहरू, भेलाहरू, बैठकहरू, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गाउँ गाउँमा पुगेर पनि र जिल्ला स्तरमा पनि गरिराखेको अवस्था भएको कारण यस बारेमा जनचेतना वृद्धि र कार्बन रेड प्लसको विषयमा चाहिँ स्थानीय स्तरमा चाहिँ चेतना वृद्धि हुँदै गएको छ र यहाँका बासिन्दाहरूले त्यसतर्फ चासो दिएका छन्।
यसमा स्थानीय स्तरमा मात्रै छ कि जस्तै जिम्मेवार तहका व्यक्तित्वहरूको पनि सहभागिता हुन्छ यस्ता कार्यक्रमहरूमा?
यस्ता कार्यक्रममा सामुदायिक वनको प्रतिनिधि त अवश्य नै हुने नै भयो। त्यस लगायत जिल्लाका सरकारी कार्यालयहरू जस्तै जिल्ला वन कार्यालय लगायतका सरकारवाला निकायका सरकारी कार्यालय, विभिन्न गैर सरकारी कार्यालय जस्तो अब वन जङ्गल संरक्षण लगायतका क्षेत्रमा काम गर्ने गैर सरकारी निकाय, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज लगायतको पनि यस्ता कार्यक्रमहरूमा सहभागिता रहेको हुन्छ र उनीहरूले पनि यस विषयमा चासो लिएर प्रश्नहरू राख्ने र त्यसमा जिज्ञासाहरू राख्ने गर्ने गरेका छन्।
कार्बन बजार त्यहाँ सुरु भइसकेको छ कि छैन?
यहाँ चाहिँ त्यो कार्बन बजार चाहिँ सुरु भएको छैन, तर पछि हुने हुन्छ भन्ने आशा राखिएको छ, राखेका छन् यहाँका मान्छेहरूले।
यी मानवीय विभिन्न क्रियाकलापहरू हुन्छ नि, जस्तै वन फडानीका कुरा अनि त्यस्तै गरी डडेलोका कुरा, यी विभिन्न क्रियाकलापले चाहिँ जलवायु परिवर्तनलाई चाहिँ कस्तो प्रभाव पारेको हुन्छ जस्तो लाग्छ तपाईँको विचारमा?
यो वन फडानी डडेलो लगायतको कारणले नै अवश्य नै जलवायु परिवर्तनमा असर र प्रभाव पारेको छ, किनभने वन जङ्गल जगाउनुपर्ने नै जगाउनु पर्छ जलवायु परिवर्तन न्यूनीकरणका लागि, कार्बन उत्सर्जन कम गर्नका लागि पनि वन जङ्गल जोगाउनु पर्छ। बाढी पहिरो लगायतको कारणले पनि यस डडेलो लगायतको कारणले बाढी पहिरो जाने, वन फडानीको कारणले बाढी पहिरो जाने कारणहरू पनि देखा परेका छन्। विशेष गरी भन्नुपर्दा वन जङ्गल यहाँ लमजुङको हिसाबमा चाहिँ वन जङ्गल फडानी र डडेलो धेरै लाग्ने नभए पनि पछिल्लो क्रममा त्यो घट्दै घट्दै गइराखेको छ र जिल्लाका सरकारवाला निकायले पनि त्यसलाई न्यूनीकरण गर्नलाई लागि परेका छन्। तर वन जङ्गलको विनाशले बाट प्रमुख कारण नै जलवायु परिवर्तनको प्रमुख कारण हो भन्ने कुरा यहाँका उपभोक्ता समितिहरूले बिस्तारै बुझ्दै जाने क्रम बढ्दैपछि त्यस किसिमको फडानीको कामहरू यहाँ चाहिँ यसरी झर्दै गएका छन् र जलवायु परिवर्तनको मुख्य कारण नै वन विनाश अथवा चाहिँ डडेलो आगो लागि लगायतका फडानी लगायत वन विनाश नै हो भनेर बुझ्दै जाँदा यहाँका मानिसहरू त्यो किसिमको सचेतना अपनाउँदै आएका छन् वन विनाश रोक्नका लागि।
यसको उत्तम विकल्प चाहिँ के हुन सक्छ त अब?
यसको उत्तम विकल्प भनेको जति पनि वन जङ्गलबाट हामीले काठ दाउराहरू प्रयोगमा ल्याउँछौँ त्यसको विकल्पमा वैकल्पिक ऊर्जा को चाहिँ प्रवर्धन गर्ने, त्यसलाई जोड दिने र यो हरियो वन कार्यक्रमले पनि पछिल्लो समयमा वैकल्पिक ऊर्जाको लागि रकेट चुलो भनेर एउटा प्रयोगमा ल्याउँदैछ, त्यसबारेमा केही समय अगाडि नै जानकारी गराइसकेको थियो। र त्यस्ता खालको चाहिँ वैकल्पिक ऊर्जामा जोड दिने यहाँ लागि परेका छन् र त्यस दाउरा कम गर्नको लागि अथवा अन्य वैकल्पिक विकल्पहरू प्रयोग गर्ने र काठहरू काट्दा पनि नियम अनुसार कति काट्ने अथवा एउटा रुख काटे बापत कतिवटा बिरुवा रोप्ने संरक्षण कसरी गर्ने भन्ने खालको चाहिँ विधि विधान अनुसार चल्नुपर्छ र त्यसरी चल्दा वन विनाश पनि रोकिन्छ भने वन विनाश रोकियो भने हाम्रो जलवायु परिवर्तनको असर पनि कम हुन्छ भन्ने कुरा हामीलाई लाग्छ।
हुन्छ, यहाँलाई यो समयको लागि यो जानकारीको लागि धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
हुनुहुन्थ्यो लमजुङबाट पत्रकार युवराज श्रेष्ठ। लमजुङमा रहेका वनको अवस्था र जलवायु परिवर्तनका मुद्दामा उनीहरूको सचेतताका सन्दर्भमा हामीले उहाँसँग कुराकानी गर्यौं। अब प्रसंग तनहुँको रहेको छ। तनहुँमा 550 सामुदायिक वन उपभोक्ता समूह रहेका छन्। अधिकांश सामुदायिक वनहरू संरक्षणमै मात्र केन्द्रित रहेका छन्, तैपनि कुनै कुनै जीविकोपार्जनमुखी पनि भएका छन्। यूएसएआईडीको हरियो वन कार्यक्रम लागू भएपछि त्यहाँका वनमा धेरै परिवर्तन आएको छ। आज हामी त्यहाँ रहेका सामुदायिक वनको अवस्था र जलवायु परिवर्तनका मुद्दामा उनीहरूको सचेतताका सन्दर्भमा कुराकानी गर्छौं सामुदायिक वन उपभोक्ता महासंघ तनहुँका अध्यक्ष मुक्तिनाथ तिमल सिन्हासँग। उहाँ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। तिमल सिन्हाजी नमस्कार।
नमस्कार।
के छ त्यहाँको वनको अवस्था?
तनहुँ जिल्लामा पनि वनको व्यवस्थापनको हिसाबमा अब यो विभिन्न चरणमा राजनीतिक अस्थिरताको बेलामा र यो यातायातको सुविधाहरू गाउँ बस्तीहरूमा पुगिसके पछाडि वन फडानी वन तस्करहरूसँग मिलेर र उपभोक्ताहरूलाई पनि आय आर्जनको बाटो समूहको आम्दानीको बाटो अब त्यो आफ्नो विधान कार्ययोजना अनुसार चाहिँ अलिकति तनहुँमा पनि काठ कटानी काम चाहिँ त्यो भइरहेको छ र यो राजमार्गको छेउछाउमा यो 36 लिएर विभिन्न चरणमा चाहिँ वन विनाशकै स्थिति थियो। जब यो सामुदायिक वनको कन्सेप्ट आइसक्यो हस्तान्तरण नेपालमा वन विकास गृह योजना लागू भए पश्चात तनहुँको चाहिँ सामुदायिक वनमा ठुलो प्रगति भएको छ र वन विकासमा अहिले राम्रो चाहिँ अवस्थामा चाहिँ देखिएको छ।
अब कसरी चलिरहेका छन् त वनका गतिविधिहरू?
वनका गतिविधिहरू नियमितै छन्। अब जनचेतनाको पाटो पनि कमजोरै छ। हामी धेरै अब जिल्लाका 46 गाविस 550 सामुदायिक वनमा अधिकांश गाविसहरूमा चाहिँ जाँदाखेरि यो अलिकति डढेलोको समस्या पनि हामीले धेरैपल्ट अवेरनेसको कार्यक्रमहरू पनि अहिले खुसीको कुरा भनौँ तनहुँमा हरियो वन कार्यक्रम लागू भएको छ। यो मार्फत पनि हरियो वन कार्यक्रम अन्तर्गत वन डडेलो नियन्त्रण सम्बन्धीका कार्यक्रमहरू हामीले समुदाय स्तरमा पनि गरेका छौँ र त्यहाँ कतिपय समुदायको मान्छेको लापरवाहीको कारणले हो नि, कतिपय छिमेकी समुदाय वनको आगलागी कारणले हो नि, कहिले काहीँ हामीले के पनि सुन्नमा जानकारीमा प्राप्त भयो भने चोरी सिकारी गर्ने त्यो वन चोरी सिकारी गर्नेवालाहरूले पनि वनमा आगलागी गरिसकेपछि जनावरहरूलाई टाढोबाट देखिने निशाना लाउन सकिने र पानीका मूलहरूमा कुवाहरूमा पानी खाने ठाउँमा कुरेर चोरी सिकारी गर्नलाई पनि वन आगलागी भएका कुराहरू हामीले फेला पार्यौँ र त्यसको विरुद्धमा अहिले समूहहरूलाई धेरै सचेतना गरिएको छ। ठाउँ ठाउँमा बोर्डहरू होर्डिङ बोर्डहरू झुन्ड्याएर र समूह भेलाहरूमा पनि त्यो खालको जनचेतना चाहिँ फैलाउने काम चाहिँ भएको छ।
यहाँले भर्खरै भन्नुभयो हरियो वन कार्यक्रम त्यहाँ लागू भएको छ भनेर, होइन? यो हरियो वन कार्यक्रम लागू हुँदा र नहुँदा चाहिँ यहाँले के फरक पाउनुभयो?
अब यो स्रोत र साधनका कुरा हुँदा रहेछन्। अब समुदायमा यो वन डडेलो लाएर के हुन्छ भन्ने कुरा पनि थाहा नभएको हामीले सोध्यौँ किन वनमा आगलागी हुन्छ भन्दा दाउरा हामीलाई काँचो दाउरा काट्न पर्दैन, सुकेको दाउरा काट्न जहाँतै पाइन्छ अनि घाँस नयाँ फलाउँछ अनि वन डडेलो आइसकेपछि खरानी बगेर खेतमा आउँछ, नजिक खेत हुनेहरूले पनि लगाउँथ्यो भने जस्तो बिल्कुलै त्यो चेतनाको अभाव भएको कारणले चाहिँ त्यो वन डडेलाका कुराहरू चाहिँ हामीले सुन्यौँ अन्तर्क्रिया कार्यक्रमहरू गर्दाखेरि त्यो कुरामा पनि जानलाई अब हरियो वन कार्यक्रम आइसकेपछि जाने आउने खर्चका कुराहरू अब हाम्रा कर्मचारी परिचालनहरू पनि भएको छ। त्यस्तै गरी हामीले सिकाइ केन्द्रहरू भनेर चाहिँ जसको सवाल उसको नेतृत्व भने जस्तै स्थानीय समुदायका सवालहरूको विषयमा एउटा सिकाइ केन्द्रमा 16 हप्ताको 1 गरेर कार्यक्रमहरू पनि हामीले चलायौँ र त्यो चलाउँदाखेरि आएका कुराहरू चाहिँ हामीलाई बोध पनि भयो र उहाँहरूलाई पनि हामीले त्यो यो विषयले यस्तो प्रभाव पार्छ भन्ने कुरा चाहिँ हामीले चेतना फैलाउने काममा चाहिँ सहयोग गरेका छौँ।
भनेपछि हरियो वन कार्यक्रम लागू भएपछि तपाईँहरूमा चाहिँ जुन आफ्नो क्रियाकलापहरूमा पनि धेरै परिवर्तन आएको छ?
क्रियाकलाप धेरै परिवर्तन भएको छ।
यो
यतिसम्म कि मैले तपाईँलाई एउटा उदाहरण दिन्छु, केशवतार गाविस जहाँ जहाँ नौवटा वार्ड छ, साधारण समुदाय जुन हस्तान्तरण छ, त्यहाँ नियमित रूपमा धेरै वर्षदेखि चाहिँ वर्षै पछि आगलागी भइरहेको रहेछ। अनि हामीले पनि तनहुँमा कुन चाहिँ गाविस बढी चाहिँ प्रभावित छ भनेर जाँदाखेरि हरिवन कार्यक्रमले हामीलाई झन्डै 84,000 रुपियाँ यो आग्नि नियन्त्रण सम्बन्धी सामग्रीको लागि चाहिँ हस्तान्तरण भएको थियो। त्यो शीर्षक अन्तर्गत हामीले तनहुँको त्यसैलाई चाहिँ छान्यौँ र गत वर्ष हामीले उहाँहरूलाई चाहिँ एउटा कार्यक्रमको बिचमा चाहिँ अग्नि नियन्त्रण तनहुँमा तपाईँहरू बढी आग लगाई हुने गाविस र समुदायले पनि संरक्षण नगरेको हुँदाखेरि यो पुरस्कार स्वरूप चाहिँ लिनुहोस् भनेर हामीले एउटा कार्यक्रम पत्रकारहरूको बिचमा लिएर एउटा कार्यक्रम गरेका थियौँ र त्यो कार्यक्रम गरिसकेपछि उहाँहरूले अहिले चाहिँ टोटली त्यो नौवटै गाविसमा कहीँ पनि आगो लगाउने काम चाहिँ हामीले इतिहासमा अब जे जति गल्ती गरौँ अब गरेको छैनौँ, राति भए पनि कसैले आगलाई गऱ्यो भने चाहिँ हामी जान्छौँ भनेर प्रतिबद्धता गर्नुभएको थियो। त्यो व्यवहारमा अहिले चाहिँ त्यो नौवटै वार्डमा कुनै पनि सन्दर्भमा आगलागी नभएको स्थिति पनि छ। यो पनि के हो भने जनतालाई चेतनै नगरिकन थाहै नदिकन गाली गर्दाखेरि पनि अब हरेक संस्थाले आफ्नो आफ्नो कमजोरी होला, त्यो फोनको तर्फबाट पनि हामीले सबै उपभोक्तालाई चेतना दिन सकेनौँ होला, अब जिल्ला वन कार्यालयको पनि भूमिका होला यसमा चाहिँ, उनीहरूले पनि उहाँहरूले पनि त्यो चेतना नदिएको कारणले होला भनौँ। र अहिले यो हरिवन कार्यक्रम आइसके पछाडि एक विभिन्न कार्यक्रमहरू चलेका छन्, त्यसले धेरै नै चाहिँ सुधारको चाहिँ अवस्थामा आयो।
यो हरियो वन कार्यक्रम लागू भएपछि यो कार्बन र रेडको व्यापारमा कुनै सामुदायिक वनहरू संलग्न भएका छन्?
अब अहिले त भर्खर अब यो तनहुँमा अब अरू जिल्लामा अहिले विषयमा चाहिँ कार्बन मापन र कार्बनको लाभांश वितरणको विषयमा नेपालमा अहिले 3 जिल्ला मात्रै चाहिँ लागू थियो, त्यसमा चितवन, गोर्खा र दोलखा थियो। र अहिले चाहिँ यो हरियो वनले एन्सा भन्ने संस्थाले मिलेर यो वर्षदेखि चाहिँ अब हामीले जलवायु परिवर्तनबाट पर्ने असर र कार्बनको यस्तो हुन्छ भन्ने कुरा त गरेका थियौँ, तर अहिले प्र्याक्टिकली रूपमा चाहिँ अब हिजो अस्ति 2425 चाहिँ एनसालले पोखरामा ट्रेनिङ दिएको थियो 3 जिल्लाका हाम्रो स्रोत व्यक्तिहरूलाई, र अब हामी लगत्तै समूहमा लेभलमा चाहिँ आएर चाहिँ यो कार्बन मापनको विषयमा चाहिँ तालिम दिन्छौँ भन्ने कुरा भएको छ। अब अहिलेसम्म चाहिँ थ्योरिकल भएको छ भने अब प्र्याक्टिकल रूपमा चाहिँ समूहका उपभोक्ताहरूलाई पार्टिसिपेट गराएर चाहिँ कार्बन मापन विधिको विषयमा चाहिँ छलफल लगत्तै हुँदैछ यो आर्थिक वर्षमा हुँदैछ।
भनेपछि तपाईँहरूको यस्ता किसिमका अभिमुखीकरण गोष्ठी पनि भइरहेका छन् र जिल्ला स्तरीय समन्वय बैठक पनि भइरहेको छ, यसले चाहिँ यो जलवायु परिवर्तनका मुद्दामा त्यहाँका उपभोक्ताहरूको कतिको सजग छन् भन्ने देखाएको छ त?
होइन, अब नबुझिने त छ, तर चासो चाहिँ एउटा गाविसमा कार्यक्रम गर्यो, अब मिडियामा आउँछ अनि मान्छेले एक आपसमा आदान प्रदान हुन्छ अनि त्यहाँ कार्यक्रम गर्ने हामीलाई नगरिदिने हामीलाई पनि सामुदायिक वनकै उपभोक्ता हो, महासङ्घले चाहिँ सबैतिर चाहिँ एकै खालको चाहिँ गरिदिनु पर्यो भन्ने चाहिँ उपभोक्ताहरूको माग आएको छ स्वतस्फूर्त रूपमा पनि। र हामीलाई यो हरिवन कार्यक्रम अन्तर्गत अब 14 गाविस यो वर्ष, गत वर्ष हाम्रो 3 मात्रै गाविस थियो, अहिले 11 थपिएर 14 गाविस चाहिँ थप भएको छ, र 14 गाविसमा अहिले हामीले कुनै न कुनै प्रकारका कार्यक्रमहरू लगाएका छौँ भने बाँकी रहेका गाविसहरूले पनि हामीलाई पनि यो हरिवनको हामी पनि फेको फन्डसँग आबद्ध भएको संस्था हो, हामीलाई पनि ल्याइदिनु पर्यो कार्यक्रमहरू, हाम्रोमा पनि जनताहरू चाहिँ सुशिक्षित बनाइदिनु पर्यो भन्ने माग चाहिँ आएको छ, यसले चाहिँ उत्साह र सरोकारको विषय चाहिँ बनेको छ।
उहाँ हुनुहुन्थ्यो सामुदायिक वन उपभोक्ता महासङ्घ तनहुँका अध्यक्ष मोतीनाथ तिमल्सिना। उहाँसँग हामीले तनहुँमा रहेका सामुदायिक वनहरूको अवस्था र जलवायु परिवर्तनका मुद्दामा उनीहरूको सचेतताका सन्दर्भमा कुराकानी गर्यौं। आजको कार्यक्रम वातावरण डबलीमा हामीले लमजुङ अनि त्यस्तै गरी तनहुँका प्रसंग उठाएका थियौं। कार्यक्रम वातावरण डबली तपाईँ काठमाडौँमा रेडियो सगरमाथा एफएम 102.4 मेघाज लगायत रेडियो मैग्दी काली मैग्दी, हिमचुली एफएम पोखरा, रेडियो मर्स्याङ्दी लमजुङ र रेडियो गोर्खा गोर्खामा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम वातावरण डबली अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID र WWFको हरियो वन कार्यक्रम मार्फत रेडियो सगरमाथाले उत्पादन गरेको हो। यो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID माध्यमबाट अमेरिकी नागरिकद्वारा प्रदान गरिएको उदार सहयोगबाट सम्भव भएको हो। यहाँ चर्चा गरिएका विषयवस्तु प्रस्तुतकर्ताको जिम्मेवारी हो र यसले USAID तथा अमेरिकी सरकारको धारणाको प्रतिनिधित्व गरेको मानिने छैन। हवस् त, यिनै सामग्री सँगसँगै हामी कार्यक्रम वातावरण डबलीको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रमका बारेमा प्रतिक्रिया र सुझाव छन् भने हामीलाई 5545680 र 5545681 टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँ इमेलबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो इमेल ठेगाना हो rsbranch@gmail.com अथवा reporternavin@gmail.com। अर्को साता वातावरणका अन्य मुद्दामा छलफल गर्न आउने नै छौ। त्यतिन्जेलसम्मका लागि म नवीन लुइटेललाई बिदा दिनुहोस्। नमस्कार।